नमस्कार, अन्तर संवादबाट सन्तोष रिग्मी। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संगठन सुदृढीकरणका लागि देशव्यापी रूपमा सञ्चालन गरेको मिशन ग्रासरूट अभियानको विभिन्न प्रदेशमा समीक्षा गरिएको छ। मिशन ग्रासरूट अभियानको समीक्षा, समसामयिक राजनीति, पछिल्लो उपनिर्वाचनको जनमतले नेपालको राजनीतिमा पार्ने प्रभाव, एमाले लगायतका स्थापित दललाई सन्देश र अबको बाटो लगायतका विषयमा आजको अन्तर्सम्वादमा केन्द्रित हुनेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरूङ। उपमहासचिवज्यू,
हजुर
स्वागत छ हजुर यहाँलाई।
धन्यवाद।
यहाँहरूले मिशन ग्रासरूट अभियान जुन सञ्चालन गर्नुभएको छ त्यसको पछिल्लो समीक्षाहरू शुरू भएको छ। देशव्यापी रूपमा विभिन्न प्रदेशगत रूपमा यहाँहरूले समीक्षाका कार्य अघि बढ़ाउनु भएको छ। कसरी समीक्षाका यी कार्यहरू अगाडि बढ़िरहेका छन्?
पहिलो कुरा त हाम्रो यो केन्द्रीय कार्यालयले प्रदेश प्रदेशमा हाम्रो खास गरेर चाहिँ सातवटा भौगोलिक प्रदेशहरू र दुईवटा चाहिँ गैर भौगोलिक प्रदेशहरू छन्, हाम्रो नौवटा प्रदेश कमिटीहरू छन्। त्यही प्रदेश कमिटीहरूको समीक्षाको नीति हामीले तय गरेका छौँ होइन। अहिले हामी समीक्षाको क्रममा छौँ। अब हामी वैशाख 4 र 5 गते गण्डकी कर्णालीमा सक्यौँ। त्यस्तै हामीले 10 र 11 गते सुदूरपश्चिममा सक्यौँ। 12 र 13 गते गण्डकीमा सक्यौँ। अब 14 र 15 हामीले लुम्बिनी बनाएको थियौँ, लुम्बिनी पहिले सकिसकेका छ। त्यस्तै मध्य प्रदेश हो। अब 16 र 17 हाम्रो कोशी प्रदेश हुन्छ। 19 र 20 हाम्रो बागमती प्रदेशको हुन्छ। अनि 21 चाहिँ हाम्रो सम्पर्क समन्वय कमिटीको, 22 गते हाम्रो उपत्यका विशेष कमिटीको चाहिँ सम्पन्न हुन्छ। अहिले हामी पहिलो चरणमा सबै जिल्लाहरूबाट चाहिँ रिपोर्टिङ गरेर प्रदेशमा प्रदेशको हेडक्वार्टरमा प्रदेश कमिटीको आयोजनामा हामीले कामहरू सम्पन्न गरेका छौँ। त्यस्तै समीक्षामा चाहिँ खालि पनि जिल्लाका अध्यक्षहरू, प्रदेश कमिटीका पदाधिकारीहरू र त्यहाँबाट चाहिँ त्यो त्यस प्रदेश प्रदेशमा विभिन्न प्रदेशहरूमा केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधिहरू, केन्द्रबाट खटिएका अनुगमकहरू को पनि उपस्थितिमा चाहिँ ती कामहरू सम्पन्न गरेका छौँ। र अन्तिम चाहिँ अनि ती अब हामी त्यो बैठक पछाडि हामीले एउटा कार्यदल बनाएका छौँ। त्यो कार्यदलले सबै चाहिँ रिपोर्टहरू चाहिँ हामीले भने मुताबिकको, हामीले माग गरे मुताबिकको, पार्टीको आवश्यकता अनुसारको चाहिँ रिपोर्ट तयार गर्नु लागि हामीले फैसला निर्णय गरिसकेका छौँ। र अब वैशाख 22 गतेसम्म हाम्रो सबै यो ग्रासरूटको अभियानको चाहिँ समीक्षा बैठक सकिन्छ। त्यसपछि हामीले 28, 29, 30 गते झापामा चाहिँ हामी केन्द्रीय कमिटीको बैठक राखेर ग्रासरूटको चाहिँ पुनः समीक्षा गरेर अब आगामी हाम्रो कार्ययोजना हामी निर्माण गरेर हामी अगाडि बढ्छौँ।
हजुर, अब तल्लो तहसम्म यहाँहरू पुग्नुभयो निर्वाचन लगत्तै मिशन ग्रासरूट अभियान लिएर। अभियानका क्रममा विशेष गरी के कुराहरू भए? अब अहिले समीक्षा पनि भइरहेको छ, समीक्षाबाट अब कतिपय प्रदेशहरूमा समीक्षा सम्पन्न पनि गरिसक्नु भयो। कोशी मधेस लगायतका प्रदेशहरूमा समीक्षाका तयारीहरू भइरहेका छन्। के सन्देश यहाँहरूले पाउनुभयो? यहाँहरूको तल्लो लेभलका
कार्यकर्ताहरूलाई
सन्देश प्राप्त भयो?
हामीले चाहेको कुरो के थियो भने, मुख्य कुरा हामीले मिशन ग्रासरूट किन चलाएको भनेपछि हामीले स्थानीय चुनावको परिणाम पनि देख्यौँ होइन। अनि प्रदेश सभा र चाहिँ प्रदेश सभाको निर्वाचन पनि हामीले देख्यौँ भोग्यौँ। र यस बिचमा चाहिँ हामीले त्यो सबै पछि हेर्दाखेरि नेकपा एमाले जुन खालको अपेक्षा गरेको थियो, यद्यपि ऊ घेराबन्दीमा थियो, ऊ चाहिँ चक्रव्यूहमा चाहिँ परेको थियो, उसलाई एक्लो पारिएको थियो सबै चाहिँ देशी विदेशी शक्तिहरू मिलेर, तर त्यसको बावजुद पनि हामीले जुन खालको चाहिँ परिणाम चाहिँ ल्याउन सफल भयो आफैमा अभूतपूर्व ऐतिहासिक छ, महत्त्वपूर्ण छ। यो नेकपा एमालेलाई कसैले माइनस गरेर माइनस नहुने, कसैले चाहिँ घेराबन्दीमा पारेर चाहिँ के अरे नपारिने शक्तिको रूपमा चाहिँ नेपाली जनताले उसलाई स्थापित गरेकै छ। लोकप्रिय मतको आधारमा उसले सबभन्दा पहिलो पार्टी बनेकै छ आजको दिनमा। तर हामीले धेरै ठाउँमा अनपेक्षित रूपमा चाहिँ परिणाम अनपेक्षित परिणाम भोग्नु पर्यो। खास गरेर नेपालिका स्थानीय तहको इलेक्सनमा हामीले 82 सिटमा चाहिँ हामीले आफ्नो पार्टीभित्रको अन्तर्घातको कारणले, अनुशासनहीनताका कारणले, या ताना तानी आनानको कारणले चाहिँ हामीले परिणाम चाहिँ गुमाउनु पर्यो। त्यस्तै प्रकारले चाहिँ प्रदेश सभा र प्रदेश सभामा पनि त्यस्तै चाहिँ खालको चाहिँ परिस्थिति देखा पर्यो। यद्यपि स्थानीय चुनावको तुलनामा कम थियो त्यो, तर यो सबै चिज चाहिँ हामीले चाहिँ पार्टीभित्र चाहिँ आज चाहिँ जे खालको अन्तर्विरोधहरू चाहिँ देखा परेको छ, कस्तो खालको अन्तर्विरोध र प्रवृत्तिहरू के रहेछन्, कस्तो खालको अन्तर्विरोध विरोधहरू छ, कहाँ कहाँ कस्तो प्रकारको मान्छेहरूले यस्तो खालका चाहिँ अनुशासनहीनता, अराजकता, को परिस्थिति सृजना नगरी गरेको छ, अराजक अनुशासन को को रहेछन् भन्ने कुरा पत्ता लगाउनु पनि त्यो पहिलो कुरा एउटा कुरा। दोस्रो कुरा, हाम्रो पार्टी आजको दिनमा अझ जे राजनीतिक कार्यदिशा छ हाम्रो, त्यो राजनीतिक कार्यदिशालाई कारण अनुरूपको लक्ष्य प्राप्त गर्नको लागि नेकपा एमालेको जनताको लेनिनवादी संरचनात्मक सिद्धान्त यो मुलुकको सबभन्दा व्यवस्थित श्रृङ्खलाबद्ध कमिटी अनुशासित र पत्री सम्बद्ध कमिटी थियो। त्यो कमिटीमा आज खेल आएको, त्यो कमिटी अलिअलि चाहिँ के अरे नटबोल्टहरू खुकुलो भएका चाहिँ हामीले महसुस गरेका थियौँ। त्यो संसदीय कमिटी एकदमै निष्क्रिय प्राय रहेछ अधिवेशनहरू पछाडि। अझ हाम्रो लिडरहरू चाहिँ कहीँ चाहिँ तपाईँको के अरे निष्क्रिय बसेका, कहीँ चाहिँ तपाईँको कामै नगरेका, विधिसम्म चाहिँ चल्नु पर्ने चाहिँ कुनै कमिटी पनि नचलेको, कोही कमिटी बैठक पनि नभएको, बैठकै नभएपछि त्यसले कस्तो ठिक योजना बनाउने कुरा भएन, योजना नबने जस्तो काम हुने कुरा भएन। त्यसैले एक खालको निष्क्रिय प्राय ठप्प प्रायको परिस्थितिमा रहेछ। त्यो कुरा हामीले पत्ता लगायौँ यसपटक चाहिँ होइन, अनुशासनहीनताका कस्ता खालको प्रवृत्तिहरू भेटे त्यो पनि हामीले भेटायौँ। हाम्रो रोगहरू के हो त, हाम्रो कमिटीभित्रको रोगहरू, पार्टीभित्रको रोगहरू के हो, वैचारिक समस्याहरू कहाँ कहाँ रहेछ, संगठनात्मक परिस्थिति कहाँ कहाँ बिग्रेको रहेछ, र कार्यशैलीका त्रुटिहरू, आचरण व्यवहारका त्रुटिहरू कहाँ कहाँ रहेछन् भन्ने कुरा चाहिँ हामीले यसपटक चाहिँ पत्ता लगाएका छौँ। र त्यसको साथसाथै जनताको जनजीविकाका सवालहरू, विकास निर्माणका सवालहरू मुख्य गरेर चाहिँ त्यही जनाहरू के भन्नु, 1, 2, 3, 4 के हो जनताको त्यहाँको मूलभूत समस्याहरू त्यो पनि सङ्कलन गर्ने कुरा पनि हामीले गरेका छौँ। त्यो हाम्रो लागि महत्त्वपूर्ण विषय हो, किन आजको चाहिँ हाम्रो कार्यदिशा भनेको चुनाव लड्ने, चुनावमा चाहिँ के अरे सकारात्मक परिणाम ल्याउने, चुनाव जित्ने र चाहिँ सामाजिक आर्थिक रूपान्तरणको चाहिँ अभियानमा लाग्ने, समाजवाद आधारमा तयार गर्ने हाम्रो कार्यदिशा भावनाले त्यो हामीले संगठनको काम गर्दाखेरि जनतासँग जोडिएका विकास निर्माणका उत्पादनका कामहरू पनि गर्नुपर्छ भन्ने आधारमा त्यो पनि सङ्कलन गरेका छौँ। त्यो पनि हाम्रो एउटा महत्त्वपूर्ण समीक्षाको विषय हो, हामीले पत्ता लगाएको विषय हो। समस्याहरूको जगमा जड जरामा अझै पनि हामी पुग्न सकेर हिँड्छ भन्ने कुरा हामीले देखेका छौँ। यति पनि हामीले ठुल्ठुलो कामहरू गरेका थियौँ, त्यसैले त्यो यो पनि हाम्रो उपलब्धि भएको छ। हाम्रो कमिटीभित्र खास गरेर थाकेका खेलाएका अल्छी भनेका चाहिँ तत्त्वहरू कसो कसो रहेछ, त्योभित्रको नयाँ चाहिँ ट्रेन्ड चाहिँ कस्तो रहेछ, त्यो बेलाको नयाँ चाहिँ के अरे ट्यालेन्टहरूलाई चाहिँ हामीले यसपटक हन्ट पनि गर्नु थियो, हामीले उनीहरूलाई चाहिँ हामीले पहिचान गरेका छौँ। अब चाहिँ के अरे नयाँ पुस्तामा चाहिँ कसरी लैजाने भन्ने कुरा यो पनि पत्ता लगाएको छौँ। र अर्को चाहिँ पत्ता लगाएको थियो कि अनि युवाहरूको सक्रियता अलिक कम देखियो, नयाँ पुस्ताको सक्रियता अलिक कम देखियो। त्यसैले नयाँ पुस्तामा चाहिँ अब कसरी चाहिँ नेतृत्व हस्तान्तरण गर्दै लैजाने, नयाँ पुस्तालाई पार्टीमा कसरी सङ्गठित गर्दै, कसरी उनीहरूलाई आन्दोलित गर्दै, उनीहरूलाई चाहिँ तपाईँको परिचित गर्दै लैजाने भन्ने कुरा पनि हामीले पत्ता लगाएका छौँ होइन। त्यस कारणले यसपटकको मिसन ग्रासरूट साँच्चै नै जनताको घर दलैमा पुगेर जनताका समस्याहरू सङ्कलन गर्ने काममा हाम्रो केन्द्रीय कमिटीको सदस्यहरू, अहिले त हाम्रो 353 केन्द्रीय कमिटी 353 जति छ, त्यो सबै त्यतिकै बस्ने भयो। छ महिनामा एकपटक चुनाव के अरे मिटिङ बस्छ केन्द्रको, जिल्लाको मिटिङहरू उनीहरू नबस्ने भए नगर्ने भए भएका स्थिति, र प्रदेशको कमिटीहरू पनि कमिटीको बैठक पनि नबसेको स्थिति थियो। त्यस कारणले त्यो सबै परिस्थितिभित्र केन्द्रीय कमिटीको सदस्यहरू चलायमान बन्यो, उनीहरू पनि योगदान क्षमताको पहिचान भयो, उनीहरू पनि सक्रियता निस्किएको कुरा पनि हामीले पहिचान गऱ्यौँ। यसको त्यस कारणले यसपटकको मिसन ग्रासरूटले हामीलाई धेरै कुरा सिकाएको छ।
जस्तो अब यो चाहिँ भनौँ न, यसपालिको जुन यहाँले अहिले जुन कुराहरू भन्नुभयो, यो काङ्ग्रेसमा जुन लामो समयदेखि देखिएको अन्तर्घातको समस्या, अब यहाँहरूमा पनि त्यो रोग यहाँहरूमा पनि लाग्यो बल्झ्यो भन्ने हो कि, अथवा त्यो एउटा घटना थियो त्योबाट अब हामी पाठ सिकेर हामी आगामी दिनमा त्यो अवस्था हुँदैनौँ भनेर यो ग्रास रुटले त्यसलाई चिर्ने काम गरेको छ?
होइन, हाम्रो काम चाहिँ हाम्रो के भनेदेखि विचारको काम चाहिँ हाम्रो भएन। नवौँ महाधिवेशनदेखि दसौँ महाधिवेशनसम्म आइपुग्दाखेरि हाम्रो विभिन्न परिस्थिति बन्यो, कहिले भुइँचाल आउने, कहिले चाहिँ संविधान निर्माण गर्ने क्रममा नेतृत्वहरू लाग्नुपर्ने, त्यसपछि स्थानीय चुनाव, 74 स्थानीय चुनाव र चाहिँ प्रदेश र चाहिँ प्रदेशको चुनाव, त्यसपछि पार्टी एकता गरियो, त्यो नै चाहिँ तपाईँको पार्टी एकता गरेर त पार्टी ठुलो पार्टी बन्यो, तर दुर्भाग्य कहिले मिटिङ बसेन, कहिले प्रेसिडेन्ट भएन, कहिले चाहिँ तपाईँको चाहिँ उनीहरूलाई सङ्गठित गर्ने काम पनि भएन, कहिले नयाँ सदस्य प्रदान गर्ने काम पनि भएन। यस्तो चाहिँ ठप्प ठप्पको स्थिति जिरोमा झारेछौँ हामीले, र त्यही जिरोमा झारेको बेलापछि पार्टी फुट्यो, पार्टी पछि फेरि आफ्नो ठाउँमा बस्यो, अनि त्यसपछि लगातार फेरि चाहिँ कुनै के अरे चुनावमा जानुपर्ने अनि केमा जानुपर्ने गर्दाखेरि त पार्टीको काम चाहिँ एकदमै शून्य प्राय अझ माइनसमा पुगेको स्थिति रहेछ। त्यसबाट चाहिँ हामीले अनि यो त्यो कामले गर्दाखेरि मान्छेहरू चाहिँ के हुन्छ भने राजनीति त विचारसम्म ठुलो कुरा हो, होसियारी पनि कार्यकर्ताले भारिलो नबनाएपछि यो सबै चाहिँ बुर्जुवा खालको प्रवृत्तिहरू, निम्न पुँजीपतिवादी प्रवृत्तिहरू सब देखा पर्ने भयो। हेर्नुहोस्, अनि मान्छेलाई के भ्रम परेछ भनेदेखि अब यो चुनाव लड्ने चुनाव लड्ने मैले चुनाव लड्न पार्टी मेरो जिन्दगी सक्यो भन्ने टाइपको कुरा हुँदो रहेछ. हाम्रो चाहिँ लक्ष्य के हो, हाम्रो रणनीति, हाम्रो कार्यनीति के हो, हाम्रो आजको राजनीतिक कार्यदिशा के हो, हाम्रो संसारमा चाहिँ कस्तो बनाउनु पर्ने, हाम्रो सङ्घर्षको क्षेत्र चाहिँ के अरे चुनाव शान्तिपूर्ण सङ्घर्षको क्षेत्र, संसदीय सङ्घर्षको क्षेत्र चाहिँ मुख्य क्षेत्र हो, त्यसमा चाहिँ के अरे दखल हासिल गर्नलाई त्यही अनुसारको चाहिँ चरित्र देखाउनुपर्छ भन्ने कुरा चाहिँ हामीले कहिले चाहिँ सिकाएन छौँ क्या यस बिचमा. अनि यो नयाँ त्यस नसिकाएको हुनाले त्यो त उनीहरूलाई भ्रम के परेको भने काङ्ग्रेस हामी एउटै त हो नि भन्ने खालको कतिपय पनि भ्रम परेको. अनि यो चाहिँ तपाईँको यो पार्टी चाहिँ तपाईँको बुर्जुवाकरणको दिशातिर जान खोजेको तर त्यसलाई हामीले चाहिँ यसबाट चाहिँ सबभन्दा ठुलो पहिचान गरेको. अब यो मार्क्सिस्ट क्याडर्स पार्टी हो हाम्रो पार्टी, कङ्ग्रेस मार्क्स पार्टी हो, पहिले पुराना कम्युनिस्टहरू चाहिँ क्याडर्स पार्टी हो. त्यस कारणले हाम्रो पार्टी त मार्क्समा पनि आधारित भएको लोकप्रिय कार्यकर्ताहरूको पार्टी हुनुपर्ने हो. तर आज हाम्रो कार्यकर्ताहरू चाहिँ विक्षित नभएका, बेकार रूपले चुस्त दुस्त नभएका कारणले गर्दाखेरि लिनबाजी छौनाको सिद्धान्त पनि उनीहरूले बुझेन छ, त्यो चाहिँ कार्यान्वयन पनि गरेनछ, त्यो अरू त्यो त्यो अनुकूलको चाहिँ व्यवहार आचरण पनि गरेनछ. त्यसैले चाहिँ अब हामीले चाहिँ यो जुन चाहिँ लेउला थियो, लेउला गतिशील नहुँदाखेरि रोलिङ सङ्घ ग्याजर नहोस् भन्छ नि अङ्ग्रेजीमा, बुढिरहने ढुङ्गामा लेउला आउँदैन भने जस्तो, अब हामी गतिशील बन्छौँ. गतिशील बनेपछि हाम्रो चाहिँ पार्टी सफा सुन्दर चुस्त दुरुस्त व्यवस्थित बन्छ.
यहाँले यसो भनिरहँदा भर्खरै उपनिर्वाचन भयो, उपनिर्वाचनमा यहाँहरूको जनमत यस अघिको निर्वाचनको भन्दा पनि घटेको पाइयो. तनहुँकै कुरा गरौँ या चितवनकै कुरा गरौँ, त्यहाँ घट्यो यहाँहरूको मत, तनहुँमा त नराम्ररी नै घट्यो. अब यहाँहरूले मिसन ग्रास रुट चलाउनु भयो, समस्या पहिचान गर्नुभयो, संगठनलाई सुदृढ बनाउनु भयो, अब त्यो समस्या आउँदैन, विचारमा धार लाग्यो, यहाँले भने जस्तो ढुङ्गामा लेउ हट्यो, तर के भयो त?
धार लागेको होइन नि.
हजुर,
हामी मिसन ग्रास रुटकै बिचमा चाहिँ चुनाव गएको थियौँ कि.
हजुर,
मिसन ग्रास रुटबाट के समस्या के चाहिँ हामीले आफ्नो आन्तरिक समस्याहरू के फेला पार्नौँ, रोगहरू के चाहिँ पहिचान गऱ्यौँ होइन, त्यसलाई कसरी उपचार गर्ने भन्ने कुरा त भएकै छैन हाम्रो. त्यो त अब बल हामी चाहिँ यो चाहिँ झापामा हुने चाहिँ केन्द्रीय कुरो बैठकबाट चाहिँ बल्ल कार्ययोजना बनाउँछौँ हामी. यो सबै 22 गतिभित्र सबै चाहिँ प्रदेशको चाहिँ हामी ल्याउँछौँ रिपोर्ट, समीक्षा बैठकको रिपोर्टहरू ल्याउँछौँ. त्यसको चाहिँ हामीले मजबुत निकाल्छौँ केन्द्रीय कमिटीले हेडक्वार्टरले, अनि त्यस पछाडि चाहिँ केन्द्रीय कार्यालय चुन्ने गरेर चाहिँ पार्टी केन्द्रीय कमिटीको बैठकमा त्यहाँ आज हाम्रो कार्ययोजना बन्छ. त्यो कार्ययोजनाको आधारमा बल्ल चाहिँ अब पार्टी कसरी लैजाने भन्ने कुरो बल्ल पो हुन्छ. त हामी त मिसन ग्रासको बिचमा चुनावमा गएको थियौँ, हाम्रो 30 वर्षहरू जिउ गति थिए. हजुर, म त तनहुँमा चाहिँ के अरे पनि चुनावमा चाहिँ म गएको थिएँ. तनहुँ चुनावमा जाँदाखेरि मैले देखाएको चुनाव चाहिँ मैले त हारिन्छ मात्रै, चुनाव चाहिँ हामीले हाम्रो चाहिँ के अरे मत कायम राख्न सक्यो भने चाहिँ चुनाव चाहिँ जितिन्थ्यो नि. तर चुनाव चाहिँ कस्तो भयो भने चुनावमा चाहिँ हाम्रो चाहिँ नचलेको कमिटीहरू यथावतै थिए, चल्दै चलेन, कोही चल्दै चलेन. रिपोर्टले के भन्छ, कोही गाउँ कमिटीको बैठक पनि भएको थिएन, टोल कमिटीको बैठक पनि, वडा कमिटी पनि चलाएको थिएन, सबै पैसै आएन, माथिबाट उम्मेदवारले पैसै पठाएन भनेर भन्छ. त्यस्तो बनिसकेछ क्या, त्यो त्यो बनेको बिचबाट हामीले चुनाव लडेको हो. अनि चाहिँ त्यस कारणले हाम्रा युवाहरू भन्छन् र हामीलाई चाहिँ परिचालन गर्ने चाहिँ हाम्रो चाहिँ के अरे परिचालन गर्ने चाहिँ खर्च त चाहियो नि भन्छ उम्मेदवार भन्नेखेरि मान्छे पनि खर्च नपठाउने, पार्टीले चाहिँ के अरे पनि खर्च त्यो व्यवस्था गाउँसम्म नगर्ने, एक्लै अर्कोलाई चाहिँ तपाईँ के अरे दोषारोपण गरेर बस्ने, मानव चुनावको कुनै निश्चित कार्यक्रमै बनेन 15 दिनभित्र.
जस्तो अब यहाँले अघि भन्नुभएको थियो कि कम्युनिस्ट पार्टीहरू
अस्तव्यस्त बिचबाटै हामी गएको हुनाले त्यसको परिणाम हामी भोग्यौँ. हाम्रो त आफ्नो मत पनि किन के अरे जगाउन सकेन भने हाम्रो कसैले भने आएको छ कोही चाहिँ तपाईँको पहिले नै के अरे एउटा उम्मेदवारलाई चाहिँ तपाईँको त्यतिमा ठाउँ भइहालिस् भनेर उसँग चाहिँ भोट खाँदै हिँड्ने, अनि ऊ नभएपछि चाहिँ उसको चाहिँ समुदायको मान्छेहरू सबैलाई लौ किन भोट हाल्ने यो पार्टीलाई भनेर चाहिँ त्यहाँ भड्किने भड्काउने, आफैभित्र भड्किने भड्काउने प्रवृत्ति भनेपछि चुनाव त कहाँ दिन्छ. त्यस कारणले त्यसबाट चाहिँ झन हामीले चाहिँ बढी कुरा सिकेका छौँ यसपटक चाहिँ दुईवटा उपनिर्वाचनको त्यो चुनावबाट हामीले बढी कुरा सिकेका छौँ.
हजुर, दुईवटा कुरा यहाँको अहिलेको कुरा धेरै महत्वपूर्ण, एउटा त खर्चको सन्दर्भ, पैसाको सन्दर्भ, चुनावमा पैसाको चर्चा भइरहेछ, एकदम धेरै खर्च अहिले चाहिरहेछ भन्ने विषय, स्थापित पार्टीलाई पनि अब पैसा भएन, उम्मेद्वारले पैसा पठाएन भने त्यो विचारले अथवा संगठनले काम गर्न सक्ने अवस्था देखिएन भनेर यहाँले नै स्वीकार गरिसक्नुभयो, एउटा एउटा पक्ष. अर्को पक्ष यहाँहरूको जुन अन्तर्घातको कुरा छ, यो अन्तर्घातले आगामी दिनमा भनौँ यो उपनिर्वाचनको सन्देशका रूपमा एमाले पनि र काँग्रेसका सन्दर्भमा पनि, किनभने स्थापित यो दुईटै पार्टीका लागि अब काँग्रेसको त सिटै गयो, काँग्रेसको सिट थियो त्यो। स्थापित पार्टीहरूलाई के सन्देश हो त यो तिनवटा क्षेत्रको उपनिर्वाचन?
यस्तो हो, तपाईँको के हुन्छ भने यो खर्चको कुरा मात्रै ठुलो कुरा हेर्नु, यो खर्च व्यवस्थापन पनि गर्नु पर्यो मान्छे, किन भने मान्छे चाहिँ जस्तो झण्डाहरू चाहिँ छाप्नु पर्यो होइन, अहिले पहिले पहिले जस्तो भनिङ सलिङ गर्ने धेरै छैन, अहिले हामीले ऱ्याली स्याली चाहिँ पनि गरेनौँ, न मोटरसाइकल ऱ्याली गरियो, न चाहिँ जनताको ऱ्याली गरियो, न ठुल्ठुलो भेला गरियो, गरिएन नि। तर के हुन्छ भने टिम त हुन्छ चुनाव प्रचार गर्ने, वडा वडामा टिम छ, के अरे पालिका पालिकामा टिम छ, ती टिमहरू चाहिँ 15-20 जना पनि घर दैलो गर्नु पऱ्यो, जनता कहाँ पुग्नु पऱ्यो, बडमान जानु पऱ्यो, यसको लागि पनि त भात त खानु पऱ्यो नि, खाजा त खानु पऱ्यो, भात खाजा पनि खाना नपाउने स्थिति बनेपछि त्यसको म्यानेज पनि नभएपछि त्यसले चाहिँ हामीलाई ठुलो चाहिँ नोक्सान गर्यो यसबाट चाहिँ हामीलाई। अनि कमिटी त्यस ढङ्गले चलाउनु, जिल्ला कमिटीहरू यसो म्यानेज गर्ने, त्यो जिल्ला कमिटी त्यसो नभए म्यानेजै गरेन, त्यस्तो म्यानेजै गरेन चाहिँ रोएर बस्यो, मैले मेरो शब्दमा भन्दाखेरि
चितवनमा पनि त यहाँहरूको भोट राम्रो आएन, उता बारा पनि राम्रो आएन, यसले अब सन्देश चाहिँ मैले चाहिँ पार्टीहरूलाई यसले दिएको हजुर।
बारामा कस्तो थियो भन्ने कुरा चाहिँ, बारामा त पहिला चाहिँ हामी उसँगै गरेका थियौँ, रामसाय प्रसादलाई हामीले सहयोग गरे हो नि, पहिला चाहिँ हाम्रो जसोसँग हाम्रो चुनावी तालमेल भएको थियो
हो,
मधेसमा चाहिँ हामी उनीहरू गरेको हाम्रो कति भनेको त्यहाँ सधैँ थिएन होइन, यद्यपि त्यो ठाउँ हाम्रो लागि कमजोर ठाउँ पनि थियो, त्यहाँ हामीले अफिसियलमा चाहिँ कम चाहिँ भोट आयो भन्ने चाहिँ होइन, कङ्ग्रेस त माओवादी त कदा गएको चाहिँ तिनीहरूको चाहिँ तुलनै नगर्नु, उनीहरू त त्यही जसो भयो उसमा चाहिँ उनीहरू यादवसँगै दिलायो, हामी त कमसेकम आफ्नो आइडेन्टिटी त भयो, आफ्नो आइडेन्टिटी त भयो हाम्रो त्यहाँ, तर चाहिँ तपाईँको चितवनमा पनि हाम्रो उत्साहजनक चाहिँ सहभागी त थियो, तर मान्छेलाई के हुँदो रहेछ लास्टमा चाहिँ अब जित्छ भने चाहिँ त्यो जित्तिर मान्छेको चाहिँ 15-20% मतले उतै ढल्किन्छ, त्यस रूपमा त्यहाँ पनि हामीले चाहिँ सुरुदेखि नै तिनीहरूले त्यस्तो हावा फिजाएर हामीले गर्न सकेनौँ। र काङ्ग्रेस हाम्रो चाहिँ के छ भनेदेखि काङ्ग्रेसहरूको गठबन्धनको दम्भ, यसबाटको उपनिर्वाचनको चाहिँ परिणाम, उनीहरूको दम्भ चुनावमा त त्यहाँका चाहिँ तपाईँ कङ्ग्रेसका जसपाका एकीकृत समाजवादी जसो भने एकीकृत समाजवादी र चाहिँ तपाईँको कङ्ग्रेसका माओवादीका नेताहरू यति दम्भ कि हामी यसो गर्छौँ, हामी त त्यसो चाहिँ दिन्छौँ तिमीहरूले, तिमीहरू भोट हाला हामीलाई यहाँ भनेर राजा महाराजले चाहिँ आदेश दिए त्यहाँ तिनीहरूले, त्यसले गर्दा जनता चाहिँ जन भड्किने भयो, यो सोरेन वाली भने के हो र भनेको आखिर योभन्दा अगाडिसम्म कङ्ग्रेसले चाहिँ राम्रो चाहिँ इकोनोमिक्स भनेर चाहिँ के अरे अगाडि बढाएकै मान्छे थियो नि, उसलाई चाहिँ यो केही होइन, यो दिउँसो हो, यो चाहिँ के हो भन्ने तपाईँहरूले प्रचार गरे, हाम्रो निष्क्रियता र चाहिँ तपाईँको अस्तव्यस्तता अव्यवस्था र गठबन्धनको चाहिँ अहङ्कारले गर्दाखेरि त्यहाँ पनि स्वर्ण वालीको चाहिँ पक्षमा मत गयो, त्यसले गर्दाखेरि चाहिँ तपाईँको अब राप्रोको त्यही चाल छ, राप्रोको 2500 मत थियो, उसको चाहिँ क्यान्डिडेट 300-500 सबै चाहिँ उसलाई गयो, गोविन्दराज जोशीको 7000 जति थियो उसबै चाहिँ त्यो स्वर्ण वालीलाई गयो होइन, अनि कङ्ग्रेसको चाहिँ आधा हजार जस्तो मल, हाम्रो के हाम्रो चाहिँ आधा जस्तो मत उसले लिएर आयो।
त्यही त त्यो कुरालाई त यहाँहरूले अब नयाँ पार्टीको लोकप्रियता हो, उनीहरूको एजेन्डाको जित हो भनेर स्वीकार गर्नुपर्ने होला नि त, अब आगामी दिनमा काङ्ग्रेस एमाले कसरी अगाडि बढ्ने, एमालेकै कुरा गर्दाखेरि हजुर हजुर
मैले त के भन्छु भने राष्ट्रपतिको के एजेन्डा छ भन्नुहोस् त, हाम्रो मुलुक हाम्रो जस्तो मुलुकमा चाहिँ तपाईँको भूराजनीति अवस्थितिमा बसेको मुलुकको जहिले पनि दुसो एजेन्डा के हुन्छ, एउटा एजेन्डा के हुन्छ भने स्वाधीनताको रक्षा गर्ने एजेन्डा हुन्छ, स्वतन्त्रको चाहिँ स्वाभिमानको रक्षा गर्ने एजेन्डा हुन्छ, त्यो एजेन्डा छ कुनै शक्तिले उचालेको शक्तिहरू थिएन, पहिलो कुरा। दोस्रो कुरा उनीहरूको चाहिँ मुलुक बनाउने कुनै एजेन्डा छैन, कुनै कार्यक्रम छैन, कुनै नीति छैन। तेस्रो कुरा त्यो पार्टीको चाहिँ दर्शन के हो, त्यो पार्टीको सिद्धान्त के हो, त्यो पनि छैन, खालि चाहिँ यो घिसेपिते कुराहरू गरेर चाहिँ तपाईँको चाहिँ के अरे कुराकानी गरिराखेको छ, त्यसैमा चाहिँ के अरे युवा पङ्क्ति लस यो त्यसको चाहिँ अर्थ चाहिँ युवा पङ्क्तिलाई चाहिँ यी दुइटै पार्टीहरूले चाहिँ परिचालन गरेको स्थिति थिएन, ध्यान दिएको परिस्थिति थिएन। अनि एउटा कुरा के छ भने हाम्रो त कुनै मान्छेहरू मात्रै देखिरहेको छ आजको चाहिँ युवाहरूले, त्यस कारणले गर्दाखेरि चाहिँ एउटा त्यो पनि होला हाम्रो आचरण व्यवहारमा अलिअलि सुध्रिनुपर्छ भन्ने कुरो नि म ठान्दछु, हाम्रो यही प्रकारको शैली यही प्रकारको आचरणले अब चल्दैन भन्ने कुरो, पार्टी व्यापक रूपमा सुधार हुनु पर्यो, व्यापक रूपमा पार्टीभित्र शुद्धिकरण चलाउनु पर्यो, हामीले काङ्ग्रेसले के गर्छ थाहा छैन, काङ्ग्रेस बुझ्न सक्थ्यो त्यस्तै हो, माओवादीले चाहिँ एकदम समाजको सकिने शक्तिहरू हुन् जसरी चाहिँ पुँजीवादीहरूको चाहिँ पुस्कार समात्र हिँडिरहेको छ, त्यो चिजको त कुनै औचित्य छैन, उनीहरू सकिने नै हो, त्यो सबैको असन्तोष भोट चाहिँ त्यहीँ जाँदाखेरि त अनि राष्ट्र पनि जित्ने स्थिति बन्यो यस्तो, तर यस्तो चाहिँ तपाईँको एजेन्डा मिनाको चाहिँ शक्तिहरू चाहिँले एकछिन मान्छेलाई अल्मलाउँछ, एमाले कङ्ग्रेसप्रति या चाहिँ एमाले चाहिँ एक्लै भाइ गर्नै नदिने, उसले गर्नै नपाउने, अनि गठबन्धनले केही नगर्ने, उनीहरू गठबन्धन गरेर चाहिँ तपाईँको चाहिँ सरकारमा बस्ने, त्यसले गर्दाखेरि अब चाहिँ एमाले दिएर पनि यिनीहरूले एमाले कसैले तिमीहरू जिताउँदैन, यिनीहरूले घेराबन्दी गर्छ, यिनीहरूले काम गर्दैन भनेर युवाहरू चाहिँ तपाईँको लोकसभा कुरा चाहिँ हामीले बुझ्नुपर्छ होला।
हजुर, अब यहाँले अर्को एउटा सन्दर्भ पनि उठाउनु भयो कि चुनावभन्दा अगाडि जसरी यसले जित्छ भनेर जुन हल्लाहरू गरिन्छ अथवा कतिपय आम संचार माध्यमहरूले पनि गरे, त्यो आचार संहिताको विषय हो होइन भनेर त्यो विषयमा छलफल पनि भइरहेको छ, प्रेस काउन्सिलले पनि त्यस विषयमा चाहिँ ध्यानाकर्षण गरेको छ, दलहरूको चाहिँ भूमिका यसमा चाहिँ धारणा के हो? यहाँ एमालेको प्रचार विभागको प्रमुख पनि हुनुहुन्छ, निर्वाचन अघि यसले जित्छ उसले जित्छ भनिदिनुले कतिको प्रभाव पर्दो रहेछ?
त्यसले प्रभाव त भइहाल्छ, तर आज चाहिँ यो मुलुकको चाहिँ युवा पङ्क्ति कुनै सङ्गठित छैन, अनुशासित किन बनाएको छैन, त्यो चिज तपाईँको अनि यहाँ चाहिँ तपाईँको हामीले जुन जसरी सत्ता सञ्चालन गरौँ, यो बहुदल प्राप्त भइसके पछाडि 30-32 वर्षभित्र धेरै कालसम्म हामी चाहिँ सही अस्थिरता, यो चाहिँ तपाईँको सत्ताको चाहिँ दाउपिच खेलमा जुवा खेलिरहने, हामी जनताको वास्ता नगर्ने, पार्टीको के अरे मुलुकको वासा नगर्ने, त्यसमध्ये चाहिँ एउटा चाहिँ तपाईँको के अरे आँसको बिचमा चाहिँ बकुला जस्तै।
तर तपाईँहरूले नै त काङ्ग्रेस र एमाले नै धेरै समय सरकार चलायो, उहाँ तपाईँले अहिले जे भनिरहनु भएको छ त्यो काङ्ग्रेस र एमाले नै बिगार्यो भनिरहेछ नि त अहिले त।
काङ्ग्रेस र एमाले होइन, त्यो भन्नुपर्ने काङ्ग्रेसले बिगार्यो भन्नुपर्छ, त्यो भन्नुपर्ने माओवादीले बिगार्यो भन्नु पर्थ्यो, एमाले नेतृत्वमा उहिले 9 महिना सरकार बन्यो, त्यसले एक खालको चाहिँ के सन्देश दिएपछि मुलुकमा भड्कियो भड्काइदियो, अब एमाले पक्षमा जन्म जाने भयो, युद्धमा गयो, युद्धमा त योजनाबद्ध रूपमा गएको नि, माओवादी युद्धमा गयो, त्यसलाई चाहिँ के अरे तलकोले पनि सघाएको छ, माथि पनि सघाएको छ, राजाले पनि सघाएको छ, राजालाई चाहिँ माओवादी बिचमा चाहिँ कार्यगत एक त थियो, एमालेको लोकप्रियतालाई काट्नुको लागि के गरे हो, पछि चाहिँ तपाईँको राजाको हातमा शासन गयो, त्यो शासन चाहिँ बाटोबाट पञ्चायतलाई फालेको नि कङ्ग्रेस एमाले थियो, राजालाई फालेको नि कङ्ग्रेस एमाले थियो, तर चाहिँ त्यसको चाहिँ यो अहिलेको चाहिँ नयाँ जमानामा त्यो के कुरा थाहा छ र आजको संविधान बनाउने एमाले थियो, अब चाहिँ तपाईँको नाकाबन्दीको सारा सामान सामना गरेको एमाले थियो, त्यो चाहिँ के अरे 62-63 हामीले नाकाबन्दीको सामना गरिरहँदाखेरि के अरे 63-64 71-72 अहिले त धेरै चाहिँ युवा त जन्मेकै थिएन होला, कोही चाहिँ सानो चाहिँ के अरे कापी हातमा चाहिँ च्यापेर चाहिँ तपाईँको स्कुलतिर जाँदै थियो होला, यो सबै शक्तिले यो कसरी अहिलेको व्यवस्था स्थापना भयो, कसरी अहिलेको चाहिँ के परिस्थिति आयो भन्ने कुरो सबै अहिले जानेको चाहिँ तपाईँको पौरीको चाहिँ के अरे लङ्का जलाउने हनुमान पौरीको चाहिँ भेडो भने जस्तो भयो अहिले चाहिँ।
अब योबाट अन्तिममा अब होइन अब यो मात्रै भनेर समस्याको समाधान त हुँदैन होला,
एमाले केही पनि गरेन भने दोष लाउन मिल्दैन, एमाले त आजका सुधारका सामाजिक सुरक्षाका जे जे भत्ताहरूको व्यवस्था गरेको थियो समाजमा पछाडि परेकाहरू सबै चाहिँ एमालेको तलमा भएको, आज विकास मण्डलको जे अभियान यो मुलुक चाहिँ नेपालीले बनाउन सक्छ भने जे खालको जनतामा एक खालको उत्साह भइरहेको थियौँ हामीले, त्यो चाहिँ एमाले गरेको, स्वाधीनताको पक्षको झन्डा उठाएको चाहिँ एमाले गरेको, तर चाहिँ एमालेको त्यो चाहिँ कुरालाई सबै मिलेर चाहिँ तपाईँको होइन 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 भनेर एमालेको प्रतिगामी शक्ति हो भनेर जसरी चाहिँ एमालेको विरुद्धमा यी सबै लागे, त्यसको परिणाम पनि उहाँले युवाहरू चाहिँ विद्रोह गरे।
उपमहासचिवज्यू हजुर हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका उपमहासचिव एवं प्रसार विभागका प्रमुख पृथ्वी सुब्बा गुरूङ। एमाले हालै सञ्चालन गरेको मिशन ग्रासरूट अभियान पछिल्लो उपनिर्वाचनको नतिजाले एमाले काँग्रेस सहितका दलहरूलाई दिएको सन्देश लगायतका विषयमा अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। हवस्त, नमस्कार।